السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام پیش ہے جہاں رنگ. میزبان بہجت حاضر خدمت ہے. میرے ساتھ پروڈیوسر ہیں گلرخ اور انجینئر ہیں نک ایوانوف. میڈیم ویو 972 کلو ہرٹز کے علاوہ آپ ہمارا یہ پروگرام آن لائن بھی سن رہے ہیں. اردو وی او اے ڈاٹ کام پر لاگ ان کیجیے اور آڈیو اسٹریم کے ذریعے براہ راست ہمارا پروگرام سماعت فرمائیے. اس کے علاوہ آپ ہمیں سوال بھیج سکتے ہیں جن کو ہم اپنے ماہرین سے پوچھ سکتے ہیں، کال بھی کر سکتے ہیں. تو آئیے اب آپ کو بتاتے ہیں کہ پروگرام جہاں رنگ میں آج موضوعات ہم جن موضوعات پر بات کر رہے ہیں اپنے ماہرین سے، وہ کچھ اس طرح سے ہیں. شمالی کوریا نے ہائیڈروجن بم کا طاقت پر تجربہ کیا ہے. شمالی کوریا کی طرف سے مسلسل جوہری اور میزائل تجربات. اقوام متحدہ کی پابندیاں، بین الاقوامی دباؤ، کیوں نہیں روکا جا سکا اس ملک کی جوہری سرگرمیوں کو، بات کریں گے ماہرین سے. پاکستان کے قبائلی علاقوں میں انسداد دہشت گردی کارروائیوں اور دہشت گردوں کے رد عمل کے نتیجے میں اسکول تباہ ہو گئے. ان اسکولوں کی تعمیر نو کی صورت کے لیے حکومت کو کیا کرنا چاہیے، وہاں پر عام رجحان کیا ہے، ماہرین تجزیہ کریں گے. پاکستان کی طرف سے میانمار حکام پر زور دیا جا رہا ہے کہ وہ روہنگیا مسلمانوں پر ہونے والے تشدد کی چھان بین کے لیے اقدام کرے. اور بھارت میں پہلی خاتون وزیر دفاع. ویسے تو یہاں پر ہم یہ بھی اپنے سننے والوں کو بتاتے چلیں کہ سابق وزیر اعظم اندرا گاندھی کو بھی ایک دفعہ اضافی قلم دان دیا گیا تھا وزارت دفاع کا. باہر طور بات کریں گے اور کہ اس کی اہمیت کیا ہے، اس کی اہمیت کیا ہے اور اس کے بارے میں ہم کس طرح سے بات کر سکتے ہیں اور کیا تجزیہ کر سکتے ہیں صورتحال کا. تو آئیے باقاعدہ پروگرام کا آغاز کرتے ہیں. ہمارے ساتھ اس وقت ہیں پاکستان سے دفاعی امور کے ماہر ہیں تجزیہ کار لیفٹیننٹ جنرل ریٹائرڈ طلعت مسعود. وہ آرڈیننس فیکٹری کے سربراہ بھی رہ چکے ہیں. اس کے علاوہ ممتاز فزسٹ اور نیوکلیئر ماہر ہیں ڈاکٹر سمر مبارک مند. اور یہاں امریکہ سے عارف انصار ہمارا ساتھ دیں گے. السلام علیکم جی.
وعلیکم السلام جی.
تو اب سب سے پہلے تو ہم بات کرتے ہیں جی، شمالی کوریا نے اتوار کے روز چھٹا جوہری تجربہ کیا اور کہا کہ یہ ایک ایسے ہائیڈروجن بم کا تجربہ ہے جو بین البراعظمی بلسٹک میزائل پر نصب کیا جا سکتا ہے. پیانگ جانگ کا کہنا ہے کہ یہ اب تک کا سب سے طاقتور بم تجربہ تھا. سرکاری خبر رساں ادارے کی طرف سے یہ اعلان کر دیا گیا. اور جیسا کہ ہم نے کہا کہ ہمارے ساتھ آپ کو ہم نے اپنے تجزیہ کاروں کے بارے میں بتایا، سب سے پہلے ہم ڈاکٹر مبارک مند سے سوال کرتے ہیں. ڈاکٹر صاحب یہ بتائیے گا، وضاحت کیجیے گا کہ یہ دھماکہ اور بین البراعظمی بلسٹک میزائل پر نصب کرنے کی صلاحیت سے یہ تجربہ کتنے خطرناک نتائج کا حامل ہو سکتا ہے.
دیکھیں، نیوکلیئر ویپن بنانے کا سب یہی مقصد ہوتا ہے کہ وہ کامیابی سے کہیں ڈیلیور کیا جا سکے. تو اگر آپ نیوکلیئر ویپن کوئی ملک بنا لیتا ہے اور اس کے بعد پھر اس میں وہ تمام چیزیں، بہت سی چیزیں لگتی ہیں، اور جیسے کمپیوٹرز ہیں اور ریڈارز ہیں اور سیفٹی سوئچز ہوتے ہیں، وہ ساری چیزیں جب الیکٹرانکس لگ جاتی ہے، اور اس کے علاوہ جب نیوکلیئر ویپن کو بڑی ریگورس انوائرمنٹل ٹیسٹنگ سے گزار کر یہ دیکھ لیا جاتا ہے کہ وہ بالکل اس کے باوجود کام کرنے کے قابل ہوتا ہے، تو پھر یہ نیوکلیئر ویپن جو ہے میزائل میں نصب کرنے کے یا کسی ہوائی جہاز کے نیچے لگانے کے قابل ہوتا ہے، اور یہ پھر ڈراپ کیا جا سکتا ہے یا فائر کیا جا سکتا ہے. تو جب یہ کہتے ہیں کہ کلیم کرتا ہے نارتھ کوریا کہ ہم نے ویپن بنا کے ٹیسٹ بھی کر لیا گراؤنڈ پہ، اور یہ بھی کہتے ہیں کہ ہم نے اس کو ایک وار ہیڈ میں تبدیل کر لیا، یعنی کہ میزائل کے لیے وار ہیڈ کی شکل اس کو دے دی، تو پھر یہ دونوں مراحل جو ہیں جب طے ہو جاتے ہیں تو پھر اب یہ ویپن ڈیلیور کرنے کے قابل ہوتا ہے. اور ظاہر ہے خطرہ بھی اسی وقت لاحق ہوتا ہے اس سے جب یہ ڈیلیور ہو سکتا ہے. تو یہ مراحل ابھی انہوں نے، میرا تو خیال ہے کہ کوئی ویپن کبھی بھی کوئی ٹیسٹ کے ذریعے بھی کبھی انہوں نے میزائل سے پھینک کر تو نہیں دکھایا دنیا کو. جب وہ کہتے ہیں کہ ہو سکتا ہے تو وہ، میرا خیال ہے ویپن بنانے کے بعد انہوں نے اس کی انوائرمنٹل ٹیسٹنگ تو ضرور کر لی ہوگی، لیکن جب تک میزائل میں لگا کر اسے پھینکا نہ، فائر نہ کیا جا سکے اور اس میں وارڈ لگا کر بغیر فسائل مٹیریل کے اور کوئی ٹیسٹ نہ کیا جائے، تب تک وہ آپ کہہ نہیں سکتے کہ وہ میزائل سے اگر پھینکا جائے گا تو وہ چل جائے گا.
اچھا جنرل صاحب، جب اس نوعیت کے ہتھیار بنانے کی بات ہوتی ہے تو دفاعی صلاحیت میں اضافے کے ساتھ ساتھ یہ اس ملک کے لیے جس نے ایسا تجربہ کر لیا ہے کس اہمیت کا حامل ہوتا ہے، اور اس کے مقاصد کے بارے میں آپ کیا کہیں گے؟
دیکھیے، یہ تو ڈیٹرنس ہی کے طور پہ.
جی جنرل صاحب.
جی مجھ سے پوچھ رہے ہیں؟
جی جی جنرل صاحب. جی
جی میں یہ سمجھتا ہوں کہ سب سے بڑا مقصد اس وقت تو جو میں سمجھتا ہوں شمالی کوریا کا ہے کہ امریکہ کو اتحاد سے اپنا انگیج کیا جائے, اور اس کا سارا مقصد بھی یہی ہے, اور یہ بتانا ہے کہ ہم جوہری جو بم ہے اور خاص طور سے ہائیڈروجن بم تک ہماری ٹیکنیکل صلاحیت ہو گئی ہے, اور ہم اس قابل ہیں کہ آپ کو اس قدر نقصان پہنچا سکیں کہ آپ اتحاد سے اگر ہم سے بات چیت نہیں کریں گے تو اس کے نتائج کافی خطرناک ہو سکتے ہیں. تو ایک جسے انگریزی میں کہا جاتا ہے کہ شمالی کوریا جو ہے وہ برنگمن شپ کی طرف جا رہا ہے, اور اس کا سارا مقصد یہ ہے کہ وہ امریکہ کو کسی طریقے سے راضی کرے کہ وہ بات چیت کے ذریعے معاملات کو حل کیا جائے. لیکن امریکہ بھی یہ نہیں چاہتا کہ وہ نارتھ کوریا کو اتنی اہمیت دی جائے کہ وہ امریکہ سے ڈائریکٹلی بات کرے, اور اگر کرنا بھی ہے تو جو سکس پارٹی ٹاکس ہیں اس میں شامل ہو کر وہ بات چیت کرے. اور دوسری بات یہ ہے کہ امریکہ یہ نہیں چاہتا کہ ایک لحاظ سے شمالی کوریا ساری دنیا کو اور امریکہ کو یرغمال بنا کر ایک سپر پاور کو اور اس طریقے سے اپنے آپ کو کنڈکٹ کرے. تو دونوں ممالک میں کافی اس وقت نقطۂ نظر میں تضاد ہے اور اختلافات ہیں, تو دیکھنا یہ ہے کہ کیا واقعی میں اس کا حل کیا ہے. میں تو سمجھتا ہوں کہ سوائے جیسے بہت سے لوگ یہی کہہ رہے ہیں, خاص طور سے جو کمنٹیٹرز ہیں اور جن کو بڑا تجربہ ہے, کہ اس کا حل صرف بات چیت کے ذریعے ہی ہو سکتا ہے. یہ دوسری بات ہے کہ کس طریقے سے یہ بات چیت شروع ہو اور کس طریقے سے شمالی کوریا کو کنٹرول کیا جائے. چین کا ایک بہت بڑا کردار ہے, اور میرے خیال میں چین کی بھی کوشش ہے, اور آپ نے دیکھا کہ چین ایک بڑی مدبرانہ طریقے سے ساری دنیا کے دوسرے پاورز جو فائیو پاورز ہیں ان کے ساتھ بھرپور طریقے سے تعاون کر رہا ہے اور شمالی کوریا پر دباؤ ڈال رہا ہے کہ وہ بات چیت کا سلسلہ شروع کریں. لیکن دیکھنا یہ ہے کہ کیا واقعی میں یہ شروع ہوگی یا اسی طریقے سے معاملات جیسے ماضی میں رہے ہیں, ایک برنگمن شپ جو ہے وہ چلتی رہے گی.
عارف انصار صاحب, شمالی کوریا کے خلاف بین الاقوامی دباؤ بڑھایا جا چکا ہے, اقوام متحدہ کی تعزیرات کو بھی سخت کیا گیا ہے, اب اس غیر محتاط رویے سے روکنے کے لیے مزید کیا حکمت عملی درکار ہے جو کہ عالمی سطح پر, امریکہ کی سطح پر, چین کی سطح پر کرنے کی ضرورت ہے؟
جی بہجت, اس کا ذکر ہم اس بحث میں ہو چکا ہے کہ چین کا کیا رول ہے اس میں, روس کا اس میں کیا رول ہے, اور وہ اس سلسلے میں نارتھ کوریا کا جو نیوکلیئر پروگرام ہے اس سلسلے میں کیا تجویز دے رہے ہیں, جس طرح سکس پارٹی ٹاک کا بھی ذکر ہوا. دونوں طرف سے چین اور روس کی طرف سے جو ہے اس وقت امفسس اسی پہ ہے کہ اس کا حل ٹاکس کی طرف ہی ہے, اس کا پولیٹیکل ڈائلاگ کے تھرو حل نکالا جائے. لیکن امریکہ میں اس وقت اس پہ تشویش ہے کہ کافی عرصے سے جو ڈائلاگ چلتا رہا ہے ماضی میں بھی نارتھ کوریا کے ساتھ, وہ اس کا کوئی نتیجہ خاص نہیں نکل رہا. اور دوسری طرف ہم دیکھ رہے ہیں کہ ریشٹ اپ جسے ہم کہتے ہیں کہ نارتھ کوریا بھی اپنی جو ٹیسٹنگ ہے نیوکلیئر ویپنز کی, میسلز کی, وہ تسلسل سے آگے بڑھا رہا ہے. تو اس صورتحال میں ظاہری بات ہے ٹرمپ صاحب اپنی فورن پالیسی بھی تشکیل دے رہے ہیں, اور ان کی میرا خیال ہے پالیسی میں ایک یہ ایلیمنٹ بھی ہے کہ رسک ٹیکنگ ذرا آگے بڑھ رہی ہے, اور وہ چائنا کو بھی زیادہ انوالو کرنا چاہ رہے ہیں کہ وہ اپنا اثر و رسوخ استعمال کرے نارتھ کوریا کو روکنے میں, اور اگر وہ نہیں کرتا تو پھر اس کو اس کی کانسیکوینسز کو برداشت کرنا پڑے گا کہ اگر ملٹری اسکلیشن ہوتی ہے. لیکن ساتھ ہی ساتھ یہ بھی ہے کہ ملٹری اسکلیشن کی اپنی کانسیکوینسز ہیں, اور ایشیا پیسیفک میں اس کے پھر کیا کانسیکوینسز نکلیں گے. لیکن ظاہری بات ہے کہ نارتھ کوریا ڈائریکٹلی امریکہ کو تھریٹن کر رہا ہے, تو ہم نے دیکھا ہے کہ دوسرے خطوں میں, مڈل ایسٹ میں آپ کہہ لیں کہ عراق, لیبیا, ایران اور اس ان سے ریلیٹڈ جو معاملات چلتے رہے ہیں وہ کچھ ماڈل پریزنٹ کرتے ہیں, اور اس میں ایران والا ایلیمنٹ ایک ماڈل ہے. ظاہری بات ہے کہ وہ بھی اپنایا جا سکتا ہے, لیکن اب پتہ نہیں کہ نارتھ کوریا اس تھریش ہولڈ سے آگے نکل چکا ہے یا نہیں نکل چکا. لیکن ظاہری بات ہے کہ اگر ملٹری سولوشن کی طرف جاتے ہیں تو وہ تو اس کے اپنے پھر گریو کانسیکوینسز ہیں, اور جو تھریٹس آئے ہیں نارتھ کوریا کی طرف سے بھی, تو یہ سارے معاملات اب اس نہج پہ پہنچ چکے ہیں, اور لگتا یہ ہے کہ چین پہ پریشر بڑھے گا. روس جو ہے وہ بھی ظاہری بات ہے اس میں ایک سٹیک ہولڈر ہے, اور ان کی طرف سے بار بار یہی آ رہا ہے और अब जो नया टेस्ट हुआ उसमें तो फिर क्रिटिसिज्म तो सब पार्टीज की तरफ से आया।
अच्छा डॉक्टर मुबारकमंद, आप बताइएगा कि शिमाली कोरिया की तरफ से हाल ही में बैलिस्टिक मिसाइल के तजुर्बों और इस ताज़ा तरीन जिसे थर्मो न्यूक्लियर हथियार कहते हैं इसके तनाजुर में अब शिमाली कोरिया हथियारों की दौड़ में किस अहमियत का हामिल है और जो दबाव इस पर मुख्तलिफ समतों से डाला जा रहा है उसके बावजूद अब मजीद पेशरफ्त की क्या तवक्को की जा सकती है?
देखिये नॉर्थ कोरिया के ये मिसाइल ICBM उन्होंने टेस्ट किया था कुछ महीने पहले और अब ये हाइड्रोजन बॉम्ब का टेस्ट किया है और उन्होंने क्लेम किया है कि हम इसको डिलीवर कर सकते हैं। तो इसके बाद वो एक फुल फ्लेज्ड न्यूक्लियर पावर क्लेम कर रहे हैं, वो बन गए हैं और ये उनको मेरा ख्याल है जायज है उनका क्लेम। और इसके बाद उनसे जो डीलिंग करनी है दुनिया ने या अमेरिकन उनसे जो डीलिंग करनी है वो एज अ फुल फ्लेज्ड न्यूक्लियर पावर ही करनी है। ये इमटेरियल बात है कि उनके पास 10 वॉर हेड है या 15 वॉर हेड है या 5,000 है या 4-6,000 है, लेकिन इतने न्यूक्लियर वॉर में या न्यूक्लियर कंपटीशन में ये देखा जाता है कि जो वॉर हेड किसी के पास हैं अगर वो डिलीवर कर सकता है तो उससे डैमेज किस हद तक हो सकता है दूसरे फरीक को, और अगर वो डैमेज इस तरह का है कि जो बर्दाश्त से बाहर है तो फिर ये उसको बड़ी सीरियसली लेना पड़ता है, फिर उसको इग्नोर नहीं किया जा सकता। तो जैसे वो उनके मिसाइल की रेंज है वो अगर वेस्ट कोस्ट ऑफ नॉर्थ अमेरिका को अलास्का को हिट कर सकते हैं तो वो मेरा ख्याल है कि ऐसा डैमेज है जो अमेरिका को बर्दाश्त नहीं होगा और वो उसको अवॉइड करना चाहिए कॉन्फ्लिक्ट को। तो वो नॉर्थ कोरिया जहां तक मुझे समझ आई है वो यही सिर्फ चाह रहे हैं, लड़ाई नहीं वो चाह रहे हैं, वो कॉन्फ्लिक्ट नहीं चाह रहे, वो सिर्फ ये चाह रहे हैं कि उनको रिकग्नाइज किया जाए वर्ल्ड कम्युनिटी में, उनको एक्सेप्ट किया जाए एज अ वर्ल्ड नेशन स्टेट जो कि सबके साथ ट्रेड कर सके, सबके साथ बातचीत कर सके, उसके साथ सारे लोग नॉर्मली वेस्टर्न ब्लॉक के ठीक तरह से नॉर्मली बिहेव करें उसके साथ, और बस वो ये सब चाहते हैं। और वो मेरा नहीं ख्याल कि वो चाहते हैं कि एक जंग हो जाए अमेरिका के साथ फुल फ्लैश और वो भी तबाह हो जाए और अमेरिका को भी कुछ डैमेज पहुंच जाए। और जो बड़ी बात है वो ये है देखने की कि देखें कब से सेंक्शन लग रही है नॉर्थ कोरिया पे। नॉर्थ कोरिया की जो कौम है वो इस तरह की है कि -30 डिग्री टेम्परेचर होता है और उनके घरों में हीटिंग नहीं होती, उनके घरों में रात को बिजली नहीं होती, और वो कौम जो है उस दुश्वारी को बर्दाश्त करने के काबिल है, बड़ी हार्डन वो नेशन है। तो उनके सैंक्शन जो है ना वो बेमानी है। और फिर दूसरी बात यह कि वो सैंक्शन चाइना के साथ उनका बॉर्डर लगता है, रशिया के साथ बॉर्डर लगता है, वो सैंक्शन इतनी फूल प्रूफ भी नहीं है कि इतनी लीक टाइट भी सैंक्शन नहीं है। तो वो ट्रेड भी करते रहे चाइना के साथ सैंक्शंस के बावजूद, उनकी GDP भी पिछले साल 404 से ऊपर चली गई है सैंक्शंस के बावजूद। तो सैंक्शंस जो है वो बेमानी है, बातचीत करके उनको और उनको दुनिया के नेशंस के फोल्ड में लाना चाहिए ताकि वो अच्छी तरह से बिहेव करें और दुनिया भी सुकून का सांस ले।
अच्छा जनरल तलत मंसूर से बात करते हैं, जनरल सब दिफाई नुक्ते नजर से शुमाली कोरिया को हथियारों के इस्तेमाल से रोकने के लिए क्या हिकमत अमली दरकार है? क्या आप भी डॉक्टर मुबारकमंद से इत्तफाक करते हैं कि वो अपने आप को तस्लीम करवाना चाहते हैं ताकि आलमी सतह पर वो अपनी तिजारत कर सकें, दूसरे मुल्कों के साथ बराबरी की सतह पर आ सकें, तो क्या ये मुमकिन है कि जिस तरह का ईरान के जौहरी प्रोग्राम को रोकने के लिए समझौता तय पाया था उसी नौयत का कोई समझौता शुमाली कोरिया के साथ तय पा जाए?
जी मैं बिल्कुल डॉक्टर साहब से मैं पूरी तौर से इत्तेफाक करता हूँ। बात दरअसल ये है कि शुमाली कोरिया जो है एक लिहाज से जिसे कहते हैं इंफीरियोरिटी कॉम्प्लेक्स से सख्त का शिकार है और उसको अपनी सिक्योरिटी के बारे में काफी खदशात हैं और उसका ये ख्याल है कि अमेरिका और मगरबी दुनिया खास तौर से उसकी दुश्मन है और उसको पनपना नहीं देखना चाहती है और उसके खिलाफ मुख्तलिफ तरीकों से साजिशें करती है और कमजोर करने की कोशिश की जा रही है। तो मेरे ख्याल में ये जो एक उसकी फिक्र है और आपने देखा कि वही फिक्र को उन्होंने अपने आवाम के ऊपर भी एक लिहाज से मुसल्लत कर दिया है और वहाँ के जो हालात हैं वो गैर मामूली हालात हैं उनको तब्दील करने के लिए ये बड़ा जरूरी है कि खास तौर से अमेरिका और मगरबी दुनिया जो है कोशिश करे कि उनसे एंगेज किया जाए और अगर यानी बातचीत का सिलसिला शुरू किया जाए और अगर बातचीत का सिलसिला शुरू होगा तो ये बहुत मुमकिन है कि वहाँ का जो रेजिम है वो जिस किस्म से इस वक्त अपने आवाम के साथ रवाबित रखता है और सख्तियाँ करता है उसमें
بہت ممکن ہے کہ نرمی آئے, چونکہ پھر اس کا یہ خیال, اس میں ایک اعتماد بھی کچھ حد تک بڑھے گا, نہ صرف بیرونی دنیا سے بلکہ اندرونی لحاظ سے بھی. وہ میرے خیال میں جس طریقے سے حکومت چل رہی ہے اس میں بھی تبدیلی آنے کی بہت امکانات ہیں. تو میں یہ سمجھتا ہوں کہ سب سے اہم جو اس وقت بات ہے وہ یہ کہ شمالی کوریا کے ساتھ امریکہ انگیج کرے, اور نہ صرف امریکہ بلکہ مغربی دنیا ڈائریکٹلی انگیج کرے. اور یہ جو پرانی پالیسی ہے جو کہ بالکل ناکام ہوئی ہے, اور صرف ایک تھوڑے عرصے کے لیے آپ نے دیکھا کہ 90s میں کچھ نارتھ کوریا, شمالی کوریا اور جو سکس پارٹی ٹاکس میں کامیابی ہوئی اور انہوں نے کچھ اپنی ایکٹیویٹیز کو کچھ عرصے کے لیے معطل کیا, لیکن اس کے بعد پھر مسلسل ایک انہوں نے اپنی جو جوہری قوت ہے اس کو بڑھاتے چلے گئے, اور اب تو ظاہر ہے کہ اس نہج پر پہنچ گئے ہیں کہ دنیا کے لیے اور امریکہ کے لیے اور جاپان اور ساؤتھ کوریا, جنوبی کوریا کے لیے سخت خطرہ بن چکے ہیں. تو میرے خیال میں اس کا ایک ہی علاج ہے, اور ان سے بات چیت کا سلسلہ
زیادہ انگیجمنٹ ان کے ساتھ کی جائے,
ایک نارمل سٹیٹ کی طرح ٹریٹ کیا جائے. یہ ضروری ہے, یہ ضرور ہے کہ وہ نارمل سٹیٹ ہے نہیں, لیکن اگر نارمل سٹیٹ ان کو یا بنانا ہے تو پھر بات چیت کے بغیر وہ یہ معاملات جو ہیں اور گمبھیر اور مشکل ہوتے چلے جائیں گے.
اچھا عارف انصار صاحب, امریکی صدر ڈونلڈ ٹرمپ نے کوریا کے تازہ ترین تجربے کی مذمت کرتے ہوئے کہا ہے کہ شمالی کوریا کے الفاظ اور کارروائیاں امریکہ کے لیے جارحانہ اور خطرناک ہیں. ٹویٹر پر انہوں نے اپنے کامنٹس دیے ہیں اور یہ بھی کہا کہ شمالی کوریا چین کے لیے ایک بڑا خطرہ اور ندامت بن چکا ہے کیونکہ اسے اس مسئلے کو حل کرنے میں کامیابی نہیں ہوئی. اور صدر ٹرمپ نے اپنے حلیف جنوبی کوریا پر بھی تنقید کی ہے کہ انہوں نے سول کو جو بتایا تھا کہ شمالی کوریا کے ساتھ مصالحتی رویہ مؤثر ثابت نہیں ہو سکتا کیونکہ وہ ایک ہی بات سمجھتے ہیں. تو اس سارے تناظر کے اندر امریکہ کی طرف سے شمالی کوریا کے خلاف طاقت کے کسی نوعیت کے استعمال کا امکان ہے, دیکھتے ہیں آپ؟ عارف انصار صاحب
جی, آپ امریکہ کی طرف سے طاقت کا استعمال,
جی
ظاہری بات ہے یہ تو پریشر ایک ہے, لیوریج ہے امریکہ کا, اور ظاہری بات ہے اس کو استعمال کرنا یا نہ کرنا وہ ایک الگ ہے, لیکن اس کو تھریٹن کرنا جو کہ ٹرمپ صاحب کی طرف سے ٹرمپ کی ایڈمنسٹریشن میں نے ابھی کچھ عرصہ پہلے بھی کی تھی, جو کامنٹ کافی میڈیا میں چلا فائر اینڈ فیوری والا بھی, وہ اپنی جگہ برقرار ہے. اور اب جو سٹیٹمنٹس آ رہی ہیں اس میں تو لگتا ہے کہ جس طرح پریپریشن کی جا رہی ہیں کہ کوئی جو اس کا پنش کیا جائے نارتھ کوریا کو, لیکن ظاہری بات ہے کہ وہ معاملہ اتنا کمپلیکیٹڈ ہے کہ اس کا پھر ایک چین ری ایکشن شروع ہو سکتا ہے, اور وہی بات ہے کہ نارتھ کوریا ایک تھریش ہولڈ تو شاید کراس کر چکا ہوا ہے کب کا, اور پھر اس کے نتائج کیا نکلیں گے. لیکن اس میں جو ایک پہلو نکلتا ہے وہ یہی ہے کہ چائنا پہ پریشر بڑھایا جائے. ظاہری بات ہے نارتھ کوریا ایلائے ہے چائنا کا اس ریجن میں, اور وہ اس کے اوپر باور کرائے, وہ اپنا اثر رسوخ استعمال کرے, اور وہ کس حد تک کرنا چاہتا ہے کر سکتا ہے, اور وہ انفلوئنس کتنا ہے بھی یا نہیں بھی, یہ سارا ڈیبیٹ چلتا رہتا ہے. لیکن اس سے ریلیٹڈ جو ٹرمپ کی صاحب کی ایک اور نئی پالیسی میں اپنا وہ جو نیا رنگ لائے ہیں وہ یہ ہے, اور جو کہ میرا ادارہ پولیٹیک آپ کے پروگراموں میں پہلے بھی ذکر ہوا ہے, کہ وہ لنک کر رہے ہیں سیکیورٹی اور اکنامک ایشوز کو. اور یہ کامنٹس چل رہے ہیں کہ اس موقع پہ انہوں نے ساؤتھ کوریا کو کیوں کریٹیسائز کیا, کیونکہ وہ تو امریکہ کا ایک ایلائے ہے, اور ان کے آفیشل کے ساتھ بات چیت کنٹینیوس چل بھی رہی ہے, لیکن اس کے ساتھ ساتھ انہوں نے ایک قسم کا تھریٹ بھی کیا ہے, اور وہ چل بھی رہی ہے بات کہ ساؤتھ کوریا کے ساتھ جو ٹریڈ پیکٹ ہے امریکہ کا اس کو ختم کیا جا رہا ہے ٹرمپ کی جانب کی طرف سے. یہ جو لنکیج ہے وہ یہ ہے کہ امریکہ دنیا میں اب وہ فری سیکیورٹی والا جو کانسیپٹ ہے اس کو کوشچن کر رہا ہے, اور ایک قسم کا لنک کر رہا ہے ہر جگہ پہ کہ ٹھیک ہے ہم آپ کی سیکیورٹی پرووائڈ کرنے کے لیے تیار ہیں, ایل آئی بھی ہیں, لیکن آپ کو ہمیں اکنامکلی بینیفٹ بھی کوئی دینا ہوگا. اور یہ میرا خیال ہے اسی سے एक लिंक्ड बात है जो साउथ कोरिया एक तरफ तो एलआई भी है, दूसरी तरफ वो ट्रेड पैक्ट वाला एलिमेंट भी साथ में आया हुआ है, और जो यहाँ पे एनालिस्ट हैं वो उसको शायद डिफेंड करने की कोशिश कर रहे हैं कि ये इल टाइम्ड था, या उनको साउथ कोरिया को इसको क्रिटिसाइज नहीं करना चाहिए था, या ट्रेड पैक्ट वाली बात नहीं लानी चाहिए थी। और एक क्रिटिसिज्म का एक एल वाला एलिमेंट भी है कि उन्होंने कहा है कि साउथ कोरिया जो है नॉर्थ कोरिया की तरफ अपीजिंग पॉलिसी माजी में अपनाता रहा है
जी।
लेकिन मेरे ख्याल में कि वो इतनी हद तक सही बात नहीं है। दूसरी इकोनॉमिक एस्पेक्ट वाली वो ये कि ये ट्रंप साहब की उभरती हुई पॉलिसी में एक नया एलिमेंट है, वो कोई ऐसा नहीं था कि उन्होंने गलती से बीच में साउथ कोरिया को जो है ट्रेड से रिलेटेड बातों में जो ट्रेड वाली डीलिंग चल रही है उससे रिलेटेड क्रिटिसिज्म जो चल रहा है।
अच्छा, आखिरी सवाल है डॉक्टर मुबारक मान से मेरा। डॉक्टर साहब ये बताइएगा कि ये हाइड्रोजन बम इटसेल्फ कितना खतरनाक है, और जब इसके बारे में अगर हम बात करें तो इसको किस हद तक किस तरह से आप इसकी वजाहत कर सकते हैं?
ये देखिए कि 15 किलोटन का बम ड्रॉप हुआ था और नागासाकी पे 20 किलोटन का बम ड्रॉप हुआ था। दोनों शहर ऐसे थे जिनकी पॉपुलेशन उस वक्त तकरीबन 1 से 1.5 लाख के दरमियान थी। दोनों शहर जो थे उनको बिल्कुल 80% से मिट गए थे। हाइड्रोजन बम जो इन्होंने डेटोनेट किया है, इन्होंने जो पिछली एक्सप्लोजन की थी पिछले साल जनवरी में, उसका रिक्टर स्केल पे 5.3 सिग्नल आया था
जी।
और वो बॉम्ब जो था तकरीबन 15 से 20 KT के दरमियान था। आज जो सिग्नल आया है ये उससे 10 गुना बड़ा है। इसका ये मतलब नहीं है कि ये बॉम्ब उससे 10 गुना बड़ा है, लेकिन तकरीबन ये इसी ऑर्डर में है कि ये 120 से लेके 150 KT के दरमियान इसकी यील्ड होगी। तो जब इतना बड़ा बॉम्ब डेटोनेट होता है और बहुत बड़े शहर को भी ये डिस्ट्रॉय कर सकता है एक सिंगल बॉम्ब, इसके डिस्ट्रक्टिव पावर बहुत ज्यादा है। ना सिर्फ ये कि एक सरफेस के ऊपर जो इमारतें बनी हुई हैं उनको डिस्ट्रॉय कर देगा, बल्कि जो जेर जमीन भी कॉम्प्लेक्सेस अगर बने होंगे डिफाई कॉम्प्लेक्स तो वो भी तबाह हो जाएंगे। और इसके अलावा जो सीरियस बात है वो ये है कि इस बॉम्ब के साथ साथ रेडियो एक्टिविटी जो फैलेगी, आबकारी जो फैलेगी, उसका असर भी बहुत वसी इलाके पर होगा, और उस असर से साउथ कोरिया भी महफूज नहीं रह सकेगा और जापान भी महफूज नहीं रह सकेगा, जो दोनों अमेरिका के अलाइज हैं। तो अमेरिका को वो हर्ट डायरेक्टली तो चाहे कर सकें या ना कर सकें या कर लें थोड़ा बहुत, लेकिन ज्यादा अंदेशा इस बात का कि जो अमेरिका के दोस्त हैं साउथ कोरिया है या जापान है, इनको तो वो बड़ा रास्त बहुत जल्दी हर्ट कर सकते हैं।
बहुत बहुत शुक्रिया डॉक्टर समर मुबारक मंद हमारे साथ थे। बहुत नाम है आपका, न्यूक्लियर एक्सपर्ट हैं, फिजिस्ट हैं, और अक्सर आपका बेहद बेहद शुक्रिया, आपसे मेरी फिर भी बात होगी। अब हम प्रोग्राम के अगले सेगमेंट की तरफ चलते हैं। लेफ्टिनेंट जनरल तलत मसूद हमारे साथ हैं, यहाँ आरिफ अंसार हैं, और अभी हमें ज्वाइन किया है अब डॉक्टर सरफराज खान ने, पाकिस्तान से, पेशावर यूनिवर्सिटी से ताल्लुक है उनका, एरिया स्टडीज के माहिर हैं। तो हम बात अब करने लगे हैं कि अफगान सरहद से मुल्क पाकिस्तान के कबारी इलाकों में दहशत गर्दों के खिलाफ की जाने वाली फौजी ऑप्शंस के बाद अब इन इलाकों से नकल मकामी करने वाले कबायलियों की बड़ी तादाद अपने घरों को वापस जा चुकी है। इन कबारी इलाकों में दहशत गर्दी के वाकयात से बुनियादी इंतजामी ढांचा बुरी तरह मुतासर हुआ था, और जो कबायली इलाके फाटा है वहां सैकड़ों स्कूलों को भी बम धमाकों से निशाना बनाया गया था। पाकिस्तान के माहिर तालीम हैं AH नैयर, उन्होंने वॉइस ऑफ अमेरिका से गुफ्तगू करते हुए कहा कि कबारी इलाकों में खास तौर पर दहशत गर्दों ने लड़कियों के स्कूलों को निशाना बनाया, जिनकी बहाली के लिए फौरी तौर पर इकदामात की जरूरत है। और ये भी हम अपने सुनने वालों को बताते चलें कि पाकिस्तान के जो सरकारी रेडियो से वफाकी वजारत बराए सरहदी अमूर के तर्जुमान के हवाले से बताया गया है कि कबायली इलाकों में तबाह होने वाले लड़कियों के स्कूलों की बहाली के लिए हुकूमत इकदामात कर रही है, और तर्जुमान के मुताबिक अब तक 895 स्कूलों को बहाल कर दिया गया है, जबकि बाकी की तामीर न होना या बहाली का काम अभी जारी है। माहिर तालीम AH नैयर क्या कहते हैं, आइए आपको बताते हैं।
कबायली इलाकों के अंदर तालीमी इदारों पे बहुत बुरे असरात पड़े कई लिहाज से। एक इस लिहाज से कि तालिबान ने उन तालीमी इदारों को तबाह किया, स्कूलों को तबाह किया, लड़कियों के स्कूलों को खासतौर पर तबाह किया। और मेरा ख्याल यह है कि कबायली इलाकों में जब तक के स्कूलों को मुकम्मल तौर पे बहाल नहीं कर दिया जाता, वहाँ की नौजवान नस्लों को जिंदगी से उम्मीद दिलाना बहुत मुश्किल हो जाएगा। उनके लिए तालीम के दरवाजे खोलना, अच्छी तालीम के दरवाजे खोलना, ताकि उनको एहसास हो कि वो अब اپنی زندگی میں بہت کچھ کر سکتے ہیں اور دوسرے شہریوں کے ساتھ مل کر، یہ بہت ضروری ہے. خاص طور پہ لڑکیوں کے لیے یہ سب کچھ کرنا بہت ضروری ہے. میرا خیال یہ ہے کہ اس حکومت کے واسطے بہت ضروری ہے کہ پوری کی پوری ریسورسز استعمال کرتے ہوئے اسکولوں کو مکمل طور پر بحال کرے، ٹیچرز کی اسکریننگ کرے، ان میں سے جہادی عناصر جو ہیں ان کو نکال دے، کیونکہ ان کی وہاں موجودگی سے بچوں پہ بہت منفی اثرات پڑ سکتے ہیں.
ابھی آپ یہ سن رہے تھے اے ایچ نیر جو ماہر تعلیم ہیں بات کر رہے تھے. اب ڈاکٹر سرفراز خان کو ہم پروگرام میں خوش آمدید کہتے ہیں. السلام علیکم ڈاکٹر خان. ڈاکٹر صاحب بہت شکریہ جی آپ کے وقت کا. آپ کا تعلق ایریا اسٹڈیز سے بھی ہے، پشاور یونیورسٹی سے. آپ کے خیال میں قبائلی علاقوں میں اسکولوں کی بحالی کے لیے، خاص طور پر طالبات کے اسکولوں کی بحالی کے لیے مناسب اقدامات کیے جا رہے ہیں؟ کس طرح سے آپ اس کو دیکھتے ہیں وہاں پر اس تعلیمی سرگرمیوں کو دیکھتے ہوئے؟
ہماری جو ریاست ہے اس کے کہنے کے مطابق لارڈ وزیرستان سے ابھی کچھ عرصوں پہلے اور خیمر سے دو ہفتے پہلے وہاں آپریشن جاری تھا
جی.
اور لارڈ وزیرستان میں بھی بہت ساری جگہ ایسی ہیں کہ جہاں پر ہماری اطلاعات کے مطابق وہ فوجی آپریشن بھی کیے ہیں، پھر بھی تشدد وہاں پر پائے جاتے ہیں. تو ہمیں یہ معلوم ہے کہ یہ صرف قبائلی علاقوں میں ہی نہیں، کیونکہ خیبر پختونخوا کے جو سینٹرل ڈسٹرکٹ ہے، پشاور ضلع میں بھی لڑکیوں کے اسکولوں کو بھی اور لڑکوں کے اسکولوں کو بھی برباد کیا گیا، بم لگائے گئے، اور ان کی طرح سینکڑوں نے ہزاروں نے ان کو جو ہے ریٹیٹ کرنے کی بھی کوشش کی گئی، دوبارہ ریکنسٹرکٹ کرنے کی کوشش بھی کی گئی. بہت سارے اسکول سوات میں، بہت سارے اسکول دوسری جگہوں میں ریکنسٹرکٹ ہوئے. ہماری جو فوج وہ یہ کہتی ہے کہ وزیرستان نے اسکولوں کو بہتر طریقے سے اب ریکنسٹرکٹ کیا گیا ہے. میں سمجھتا ہوں کہ جو ڈیمانڈ تھی قبائلی علاقوں سے کہ ان کو جو ہے مین اسٹریم میں لایا جائے اور ان کو خیبر پختونخوا میں دم کیا جائے، یہ ڈیمانڈ آ رہی تھی وہاں سے قبائلی علاقوں کے جو منتخب لوگ آئے تھے ان طرف سے بھی. یہاں سیاسی جماعتیں جو مین اسٹریم بھی سیاسی جماعتیں ہیں، مسلم لیگ نواز سے لے کر عمران خان کی تحریک انصاف، باقی پسپائی سے لے کر عوامی نیشنل پارٹی تک، اور جماعت اسلامی تک، یہ تمام چاہتے تھے خیبر پختونخوا نے اس کو مرد کر لیا ہے فتح میں، اور جو کوائن ملک جاری ہے وہی کوائن لابی لوگ ہے، اور اس کو ایک بلیک ہول کی طرح جس سے کوئی انفارمیشن باہر نہیں آ سکتی، کوئی انفارمیشن اندر نہیں آ سکتی، اور یہ مانیٹرنگ نہیں ہو سکتی کہ جب ان کے ایڈریس بن گئے تو واقعی بن گئے کہ نہیں. یا جس کا پہلے ہوتا تھا کہ ایڈریس بن جاتے تھے اور وہ ایسی جگہوں پر ہوتے تھے جہاں پر طالبات کو نہیں جا پاتی تھی، اور ایک اسکول کا مطلب ہوتا تھا دو نوکری کا، ایک اداروں کا، اچھا کہ ایسی اطلاعات نہیں ہے کہ کچھ جو ہے اعلیٰ پیمانے پر جو سینیٹر تک رہے وہ بھی محکمہ تعلیم کے ملازم تھے وہاں پر. تو بچیوں کا وہاں نہ جا پانا، اسکولوں پہ ایسی جگہوں پر ہونا، ان میں کوالیفائڈ اساتذہ کا نہ ہونا، وہاں پر ملک کی بندوں کا جو پولیٹیکل ایجنٹ کے ساتھ ملے ہوتے ہیں، اور پولیٹیکل ایجنٹ وہاں کا کردار ادا کرتا ہے، اس کی مرضی کی وجہ پہلے ماضی میں کچھ نہیں ہو سکتا تھا، اب اس رول میں جو ہے فوج اور ایس سی آ گئی ہے. اور یوں وہاں پر جو تعلیمی کی حالت ہے وہ اتنی تجربہ ہے کہ کئی برس بچوں کے تعلیمی سال سے ضائع ہو چکے ہیں، ان کے میٹرک کے امتحان آ رہے ہیں، وہاں کے جو بورڈ تعلیمی بورڈ جس کو ہم کہتے ہیں ثانوی تعلیمی بورڈ، وہ وہاں پر فنکشن نہیں کر پاتا تھا، خرچے وہاں نہیں جاتے تھے
جی.
اور اس طرح تعلیمی سال ضائع ہوئے بہت سارے. میں اچھا نہیں سمجھتا کہ ابھی مکمل طور پر فاتح میں تعلیمی نظام کو بحال کر کے اس سطح پر لایا گیا جو اس قسم کے واقعات سے پہلے کا تھا، اور وہاں پر تعلیمی سال وقت پر شروع نہیں ہوتا، وہاں پر امتحانات وقت پر نہیں ہوتے، وہاں پر جو ہے بچوں کی تعلیم کے لیے اساتذہ نہیں ہوتے، لوکل ٹیچر کو ٹرین نہیں دے رہا، کوئی ایسا بندوبست نہیں ہے کہ جو مقامی لڑکیاں جنہوں نے میٹرک کیا اس سے بہتر تعلیم
حاصل کر سکے،
ان کو ٹیچر ٹریننگ پروگرام کے ذریعے اسکولوں میں لایا جائے اور وہ اپنے ہی علاقے میں کام کرتے ہوئے بچوں کو پڑھا سکے. اس کی وجہ टीचर को दूसरी जगह चलाया जाता है, वो उनको खौफ होता है, तालिबान उनको धमकियां देते हैं, इसकी वजह से वहाँ जा नहीं पाती, ट्रेवल के मसाइल होते हैं
जी।
तो मेरे ख्याल के मुताबिक अभी हालात बहुत बुरे हैं।
अच्छा जनरल साहब, आप ये बताइएगा, इंसदाद दहशत गर्दी की जब कार्रवाइयाँ की जाती हैं, किसी जगह का साख्ती ढांचा तबाह हो जाता है, वहाँ पर मकामी आबादी के एतमाद को फिर से बहाल करने और असर नौ बसाने के लिए जो कोशिशें की जाती हैं, उसमें फौज का किरदार और जो वहाँ की मकामी इंतजामिया है उनका किरदार कितना अहम होता है? सवात का हमारे सामने कुछ मिसाल मौजूद है, वहाँ पर बहुत जल्दी बहाली की भी सूरत हुई, बहुत जल्दी चीज़ें भी बेहतर हो सकें, लेकिन अभी तक इन कबारी इलाकों में ऐसी सूरत हाल क्यों नहीं हो रही, क्या इसकी वजह देखते हैं आप?
देखिए, मेरे ख्याल में कबायली इलाकों में जिस किस्म का अमन आना चाहिए था अभी तक नहीं आया था, लेकिन अब मेरे ख्याल में हालात बहुत बेहतर हुए हैं। हमारी फौज ने, खासतौर से हमारी जमीनी फौज ने बहुत कुर्बानियां दी हैं और वहाँ के हालात बहुत बेहतर किए हैं, लेकिन इसके बावजूद क्योंकि अफगानिस्तान से इसकी सरहद मिलती है, इस वजह से ये कहना कि वहाँ के हालात बिल्कुल पुरअमन हैं, ये भी मेरे ख्याल में गलत फहमी होगी। जब तक कि अफगानिस्तान के हालात और ख़ास तौर से उन प्रोविंसेस के जो जिनका इलाक पाकिस्तान की सरहद के साथ है, चाहे वो मशरक में हो या जनूब में, वो जब तक उनके हालात ठीक नहीं होते बिल्कुल अमन तो नहीं आ सकता। लेकिन इसके बावजूद मैं समझता हूँ कि निस्बतन इस वक्त हालात बहुत अच्छे हैं और बड़ी कोशिश की है हमारी अस्करी क़यादत ने और सिविलियन एडमिनिस्ट्रेशन ने कि वहाँ स्कूलों वगैरह को बहाल किया जाए, लेकिन मेरे ख्याल में और इस पर तरजीह देने की ज़रूरत है और ख़ास तौर से सिविलियन हुकूमत जो हमारी है उसका भी फ़र्ज बनता है कि वो एक बहुत बड़ा किरदार अदा करे, लेकिन अफसोस का मुकाम है कि इस वक्त उसकी तरजीहत ये मेरे ख्याल में नहीं है और वो सारा इनसार जो है वो फौज की क़यादत पर छोड़ दिया है उन्होंने कि वो इस मामले को भी आगे बढ़ाएं। लेकिन इसमें मैं समझता हूं कि जहां तक मुमकिन हो सक रहा है फौज की क्यादत तो कर रही है, लेकिन सिविलियन हुकूमत जो है उसको और वहां ज़्यादा दिलचस्पी लेनी चाहिए और ऐसी पॉलिसीज अख्तियार करनी चाहिए जो नतीजा खैज हों, और इसको समझना चाहिए कि जब तक वहां तालीम के वसाइल नहीं मौजूद होंगे और स्कूल मदरसे नहीं खुलेंगे, आप देखेंगे कि वहाँ के हालात कभी बेहतर नहीं हो सकते और वहाँ के लोगों को एतमाद नहीं आएगा और जो नेक्स्ट जनरेशन है उसके ऊपर बड़े मुजर असरात हो सकते हैं अगर इसमें पेशरफ ना हो तो।
बहुत बहुत शुक्रिया लेफ्टिनेंट जनरल तलत मसूद हमारे साथ हैं। जनरल साहब, आपसे मेरी फिर भी बात होगी, आपके वक्त का बेहद बेहद शुक्रिया। आरिफ अंसार साहब से और डॉक्टर खान से आखिरी सवाल इस सेगमेंट के पूछते हैं। आरिफ साहब, अमरीका पाकिस्तान में मुख्तलिफ शोबों में इमदाद फ्राहम करता आया है, आपके ख्याल में पाकिस्तान जो दहशत गर्दी की इस जंग में अमरीका का हलीफ रहा है और दहशत गर्दी की वजह से इन बुनियादी जरूरतों को जो झटका लगा है, उसमें अमरीकी इयानत की कोई सूरत हो सकती है, खास तौर पर अब मौजूदा हालात के तनाजुर में जो कि बहुत बेहतर नहीं बताए जाते
हैं? और इसमें मेरा ख्याल है यूएसएड वो दारा था जो काफी फाल रहा है और स्कूलों की जो दोबारा डेवलपमेंट करनी पड़ी और एजुकेशन सिस्टम में एज सच जो स्टेप्स लिए जा रहे हैं, लेकिन उसमें भी बाज वहाँ के लोकल क्रिटिसिज्म हैं। तो जाहिर बात है ये अब जो सिचुएशन इवॉल्व हो रही है यूएस पाकिस्तान रिलेशंस में, उसके खद वखाल तो अभी वाजे नहीं हुए और अभी तो लगता है ऐसे है कि रबते दोबारा बहाल नहीं हुए, लेकिन जब होते हैं फिर शायद ये बातें निकलें कि किन किन चीज़ों में जो है वो मदद जारी रहेगी, किन में फ़ायदा और उसका इम्पेक्ट ज़्यादा है अमरीका की तरफ से भी, और वहाँ भी फिर जो है उसकी एक्सेप्टेंस और उसका जो इम्पेक्ट है जाहरी बात है उसको भी एवेल्युएट किया जा रहा ही होगा। लेकिन आपने जिस तरह पॉइंट आउट किया है कि फाटा की से रिलेटेड जो है सिचुएशन, जो ये डिसरप्शन है जो ये वॉर ऑन टेरर से रिलेटेड कैंपेन जो चल रही है उसकी वजह से जो हुई है, अगर उसको रोका नहीं गया या उसको सही तरीके से डील नहीं किया गया तो इसका जनरेशनल इम्पेक्ट है और आगे जाके यही लोग जो इम्पेक्ट हुए हैं अभी वो हो सकता है कि वो भी राग़िब हों एक्सट्रीमिज्म की तरफ। तो इसलिए बहुत ही ज़रूरी है कि मैकेनिज्म दरियाफ्त किया जाए दोनों तरफ से कि ये ना हो पाए, लेकिन उसमें फिर जाहिर बात है जो डिस्कशन हुई है इसके दोनों एलिमेंट हैं,
वहाँ फाटा रिफॉर्म को जो चल रहा है उससे रिलेटेड इश्यूज भी हैं, और दूसरा ये है कि वो सिविलियन गवर्नमेंट या वो फाल होना कि वो कन्वर्ट कर सके मिलिट्री सक्सेसेस को। लेकिन वो आपका जो पॉइंट है वो अपनी जगह बरकरार है कि वो दोनों हुकूमतों पे ही है कि वो कन्वर्जेंसेज को आगे बढ़ाएं, और जो डाइवर्जेंसेज हैं वो तो हैं लेकिन इसको एक लॉन्ग टर्म जो है नुकसान होने से बचाएं।
अच्छा डॉक्टर खान, आपसे मेरा ये आखिरी सवाल इस सेगमेंट का कि कबायली इलाकों में आम तौर पर तालीम की तरफ जो रुझान है और खास तौर पर बच्चियों के अंदर, वो क्या है?
मैं वाजे तौर पर ये कह सकता हूँ कि जब भी मैं कबायली इलाकों में जाता हूँ वहां पर जो सबसे पहली बात आती है वो ये है कि तालीम जो है वो एक ऐसी कैटेगरी बन चुकी है, खासतौर पर औरतों की तालीम, लड़कियों की तालीम
जी,
कि वो अब जरूरी समझी जाने लगी है। माजी में ये कहा जाता था कि कबायली अपने बच्चों को, खासतौर पर लड़कियों को नहीं भेजते, या पश्तूनों के बारे में इन जनरल ये कहा जाता था कि ये लड़कियों की तालीम के खिलाफ है। नजर ये आता है कि नहीं, असल में रियासत तालीम देने के मामले में संजीदा नहीं है, वो स्कूल नहीं बनाती है, वो वहाँ के लोकल बच्चों को टीचर्स ट्रेनिंग प्रोग्राम्स में शामिल नहीं करती है, वहाँ पर जो स्कूल की जो इमारतें बनती हैं उसमें करप्शन होती है, पहले सिविलियन जो होते थे पॉलिटिकल एजेंट वो करप्शन करते थे उससे मिलकर, अब बहुत ही ज्यादा ताकतवर कुवतें उस करप्शन में शामिल हो चुकी हैं। इसके अलावा साथ साथ हमें ये नजर आता है कि जो बोर्ड जो तालीमी बोर्ड जो इम्तिहान लेते हैं वो पहले इनका पिशावर से ताल्लुक होता था, अभी कुहाट में बना दिया है वो बोर्ड जो कि बाकायदगी से इम्तिहान लेने की सलाहियत नहीं रखता। कबायली इलाकों में आने जाने की तकलीफात होती हैं, टीचर्स जो है वो कबायली इलाकों के अपने बच्चों की टीचर ट्रेनिंग की बजाय सेटल्ड इलाकों से भेजे जाते हैं, और बहुत आसान बहाना ये होता है कि चूंकि दहशतगर्द जो है वो धमकियां दे रहे हैं लिहाजा ना जाया जाए, और जब वो नहीं जाते तो बच्चों को जो है तालीम ज़ाहिर मिल नहीं सकती। तो ये ज्योमेट्रिकल प्रोपोर्शन में जैसे तालीम में माजी में इजाफा हुआ करता था, अब ज्योमेट्रिकल जो है प्रोपोर्शन में उसमें कमी आती चली जा रही है, और सूरत हाल ऐसी है। फिर दूसरी आप देख लें कि एक बहुत बड़े एतराजात हैं कि फाटा में जो सेंसस है उसकी उसमें बता रहे हैं कि आबादी कम हो गई है, जबकि आमतौर पर ये ख्याल किया जाता है कि आबादी जो है वहाँ रेशो जो है उसके बढ़ने की, यानी फैमिली प्लानिंग वहां पर नहीं है, वहां पर असकात हमल मना है, लिहाजा वहां ग्रोथ पॉपुलेशन की बहुत ज्यादा होनी चाहिए। 98 के सेंसस
जी डॉक्टर साहब, इस
उसके मुताबिक हम उनकी आबादी की बारे में बात करें तो एग्जेजरेशन अगर ना भी की जाए तो कुछ 7-8 मिलियन के करीब आबादी बन सकती है
जी। मर्दमशुमारी के बारे में हम
कबायली कहते हैं हमारी जो है 15 मिलियन आबादी है।
खान साहब, हम
हिसाब से अगर आप सहूलतों को देखें, स्कूलों की तादाद को देखें, उस्तादा के नंबर को देखें, या एनरोलमेंट को देखें, या उसके बाद ड्रॉप आउट को देखें, तो हालात बहुत दगर्द हुए। सारे मुल्क के हालात इस हद तक बुरे हैं, ड्रॉप आउट रेट जो है वो 67% गिना जा रहा है बाकी मुल्क में भी। तो
सूरत हाल का जायजा लेने के लिए जरूरी है। चलिए यहाँ पर हम बताते जाते हैं, फिर
मसाइल अपनी जगह है
जी,
एलोकेशन के मसाइल अपनी जगह है, लेकिन ये तो मामूली रिफॉर्म, आईनी रिफॉर्म नहीं करना चाहते हमारी
जी।
जो है
अब डॉक्टर खान, हमारी जी इस सेगमेंट का वक्त हमारा खत्म हो गया, हमारे अगले
और कानून के खिलाफ हो चुकी है
जी। हमारे बाहरीन जो अगली सेगमेंट के हमारे साथ हैं, यहाँ पर हम ये बता दें कि पाकिस्तान के सरकारी रेडियो ने वफाकी वजारत बराए सरहद अमूर के तर्जुमान के हवाले से जो कहा वो ये था कि कबायली इलाकों में तबाह होने वाली लड़कियों के स्कूलों की बहाली के लिए हुकूमत इकदाम कर रही है, और सरहदी अमूर के तर्जुमान के मुताबिक दहशतगर्दों के खिलाफ जंग के दौरान फाटा में लड़कियों के 1195 स्कूल मुतासिर हुए, जिनमें से 555 स्कूल मुकम्मल तौर पर तबाह हो गए, जबकि 491 को जुज़्वी नुकसान पहुंचा, और तर्जुमान के मुताबिक अब तक 895 स्कूलों को बहाल कर दिया गया है जबकि बाकी की तामीर नौ या बहाली का काम जारी है। यह हकूमती बयान था, हकूमत की तरफ से जो इदाद शुमार दिया गया, लेकिन आपने माहरीन की राय और तजिया कारों की राय भी सुनी। एक छोटा सा वक्फा लेते हैं और उसके बाद प्रोग्राम में आगे चलते हैं।
सामीन, हमारे प्रोग्राम मेरी कहानी का दिन जुमेरात के बजाय अब बुध हो गया है।
तो हर बुध को पाकिस्तान में रात 9 से 9:30 बजे और भारत में 9:30 से 10 बजे तक सुनिए हमारा प्रोग्राम मेरी कहानी।
और हमारा प्रोग्राम कुछ तो कहिए बदस्तूर हफ्ते के रोज आप सुन सकते हैं, लेकिन वक्त उसका भी तब्दील हो चुका है और अब ये प्रोग्राम आप सुनेंगे पाकिस्तान के वक्त के मुताबिक रात 9 और भारत में 9:30 बजे। ہر بدھ کو پروگرام میری کہانی اور ہر ہفتے کو پروگرام کچھ تو کہیے میڈیم ویوز 972 کلو ہرٹز پہ.
آپ یہ پروگرام اردو سروس کے فیس بک پیج پر لائیو بھی سن سکتے ہیں اور اس دوران اپنے میسجز ہمیں بھیج سکتے ہیں. ہمارا فیس بک ایڈریس ہے www.facebook.com/voaurdu.
وائس آف امریکہ واشنگٹن کی اردو سروس سے آپ پروگرام سن رہے ہیں جہاں رنگ ہماری اگلی سیگمنٹ کا وقت ہوا, بلکہ دو ہماری سیگمنٹس ابھی باقی ہیں. اب ہم کوئک کامنٹس لیں گے اپنے سننے والوں سے. ہمارے ساتھ عارف انصار صاحب ہیں, ڈاکٹر سرفراز خان ہیں پاکستان سے, اور لنڈن سے ہمیں ابھی جوائن کیا ہے بیرسٹر امجد ملک نے. السلام علیکم بیرسٹر صاحب. ہم آج بات کرتے ہیں, پاکستان نے میانمار میں روہنگیا مسلمانوں کے قتل اور اس برادری کے افراد کی نقل مکانی سے متعلق سامنے آنے والی اطلاعات پر تشویش کا اظہار کرتے ہوئے میانمار کی حکومت سے اس معاملے کی تحقیقات کا مطالبہ کیا. پاکستان کی وزارت خارجہ سے اتوار کو جاری ہونے والے ایک بیان میں کہا گیا کہ عید الاضحیٰ کے موقع پر روہنگیا مسلمانوں کے قتل اور ان کی جبری گمشدگی سے متعلق خبروں کی اگر تصدیق ہوتی ہے تو یہ تشویش کا باعث ہے. اور یہ بھی حکومت پر زور دیا گیا ہے میانمار کی کہ اس معاملے کی تحقیقات اور روہنگیا مسلمانوں کے تحفظ کے لیے ضروری اقدامات کیے جائیں. ہم اپنے گزشتہ پروگراموں میں روہنگیاز کے بارے میں اور ان کے مسائل کے بارے میں باتیں کرتے آئے ہیں. ہمارے پچھلے ہفتے کے پروگرام میں بھی یہ بات کی گئی تھی. سب سے پہلے بیرسٹر امجد ملک سے دریافت کرتے ہیں. ملک صاحب, جب جن لوگوں کو کوئی ملک قبول نہیں کرتا اور ان کے پاس شہریت نہیں ہوتی کسی بھی ملک کی, تو پھر ان کی ذمہ داری کس پر عائد ہوتی ہے؟
جی بہت شکریہ. میں سمجھتا ہوں بڑی الارمنگ نیوز آ رہی ہیں سوشل میڈیا پہ, اسپیشلی جس طرح کی وہاں پہ اسٹیٹ آف افیئرز ہے اور ایسی جگہوں پہ جہاں پہ لوگ برسر پیکار ہوں اور ان کی ریاستی شناخت ڈاؤٹ فل ہو, اسٹیٹ لیس ہوں یا پرسیکیوشن ہو, تو یہ یونائٹیڈ نیشن کا بالکل فرض بنتا ہے. اس کا باقاعدہ کمشنر فار ریفیوجیز ہے جو ایسے لوگ جو اسٹیٹ لیس ہوں یا پرسیکیوٹیڈ ہوں ان کو سرے دست دیکھے کہ وہ کہاں نقل مکانی کر رہے ہیں, ان کی ویل بینگ کو دیکھا جائے, ان کی ٹیمپریری اکوموڈیشن کو ارینج کیا جائے, پھر پرماننٹ ان کی جو ابورڈ ہے اس کو سیٹل کیا جائے. یہ سارا جنیوا کنونشن کے تحت اس کے مینڈیٹ میں آتا ہے یونائٹیڈ نیشن کے, کہ آرٹیکل 1 اس کا کہتا ہے کہ جو بھی لوگ پرسیکیوٹ ہوتے ہیں اپنی ریس, ریلیجن, نیشنلٹی یا کلر کی بنا کے اوپر, اٹ از دی ڈیوٹی آف دی یونائٹیڈ نیشن کے وہ ان لوگوں کو, وہ ممالک جو جنیوا کنونشن کے سگنیٹری ہیں ان ممالک میں ان کو بسائے, ان کو وہاں پہ ٹیمپریری اکوموڈیشن پہ رکھے, کوٹا کے اوپر دوسرے ملکوں میں بھیجے, یا ان کے کم از کم ان کے جو یونائٹیڈ نیشن کے جو ریفیوجی کیمپس ہیں ان میں رکھے. اور آپ نے جنگوں کے دور اور آپ نے ویسے جب ڈرافٹ آتا ہے یا کوئی ایسی سچویشن آتی ہے جس میں انٹرنیشنل کلیمیٹی آتی ہے تو یونائٹیڈ نیشن ایسی جگہوں پہ موجود ہوتا ہے اور آگے بڑھتا ہے. سیریا میں بھی دیکھا, افغانستان میں بھی دیکھا, پاکستان از ہاؤزنگ ملینز آف ریفیوجیز. تو یہ وہ ذمہ داری ہے جو میرے خیال میں متقاضی ہے کہ روہنگیا میں جو معاملات سامنے آ رہے ہیں اس کے اوپر پراپر پروب ہو, ہیوی ہینڈڈنس کو روکا جائے.
جی بیرسٹر ملک, جی آپ کو یہاں پہ میں ایک ضمنی سا سوال ہے کہ اگر اقوام متحدہ کا پناہ گزینوں کا ادارہ ان کو پناہ دینے کا ذمہ دار ہے یا فراہم کرنے کا ذمہ دار ہے تو ابھی تک ایسا ممکن کیوں نہیں ہو سکا؟ کیونکہ گزشتہ دنوں بھی آپ کو یاد ہوگا بورڈ پیپل بھی ان کو کہا جاتا رہا, مختلف ملکوں میں وہ جاتے رہے, ان کی کشتیوں کو واپس کر دیا جاتا رہا, تو پھر ابھی تک کیوں نہیں اقوام متحدہ کی طرف سے اس مسئلے کو حل کرنے کے لیے مناسب اقدام اٹھائے گئے؟ کیا اس کی وجہ دیکھتے ہیں؟
یہ ہے کہ آپ برما میں جو چیزیں ہو رہی ہیں میانمار میں, ان کا پریمسز یہ ہے کہ یہ آرکان روہنگیا سالویشن آرمی جو آرمی انسٹالیشن ہیں یا ان کے ہیں ان کے اوپر حملے کر رہی ہے, ایز اے ریزلٹ وہ ان کے خلاف برسر پیکار ہے. جس طرح ہم نے سری لنکا میں دیکھا تامل لٹی کے خلاف کاروائیاں تھیں, یا آپ کشمیر میں دیکھتے ہیں, تو جب کوئی ریاست یہ کہے کہ ہم دہشت گردوں کے خلاف برسر پیکار ہیں تو اقوام متحدہ کی ٹیکنیکلی اس ریاست کے اندر جانا وہ پھر ٹیکنیکل مسائل بڑھ جاتے ہیں, تبھی دوسرے ممالک امریکہ سمیت باقی جو ممالک ہیں وہ اقوام متحدہ کی طرف دیکھ رہے ہیں کہ وہ مسلمان ممالکوں کی جو ڈیمانڈ ہے یا وہ جو پلائٹ سامنے آ رہی ہے اس کے اوپر یونائٹیڈ نیشن کاروائی کرے تاکہ کوئی ریاست اس کے اوپر ہوسٹ ریاست جو ہے اس کو کوئی اعتراض بھی نہ ہو, پرسیکیوشن اگر ہے تو روکی جا سکے, ہیوی ہینڈڈنیس اگر عام جو بچے جو عورتیں اور بوڑھوں کے خلاف ہے اس کو روکا جا سکے, اور جو اسٹیٹ لیس پرسن یعنی جو پناہ گزین ہے یا جو مہاجر بن گئے ہیں یا بارڈر کراس کر رہے ہیں تو بنگلہ دیش کی اس میں مدد کی جائے یا رہنمائی کی جائے کہ کیسے ان لوگوں کو کھپایا جا سکے. ताकि ये लोग ये ना हो कि सरहद पार करते मारे जाएं या बीमारियों का शिकार हो या उनकी लाइफ और सेफ्टी को खतरा हो या वो जो दरिया उनके दरमियान में पानी है उसमें ना बह जाएं कश्तियों में जाते जाते। ये मेरे ख्याल में कवामी मुस्तदा का काम है कि वो दोनों मुल्कों के साथ मिलकर कोई ऐसा रास्ता निकाले जिसमें दोनों ममालिक के जो इश्यूज है वो एड्रेस
हो सके। डॉक्टर खान से पूछते हैं, डॉक्टर खान ये बताइएगा कि आपके ख्याल में इस नस्ली अकलियत के लिए जो क्या इकदामात करने जरूरी थे। आपने सुना कि अकवाम मुत्तहदा की तरफ से इकदामात करने की जरूरत होती है, लेकिन साथ ही उसके ये भी बैरिस्टर मलिक बता रहे थे कि जाहिर है कि अगर कोई मुल्क उनको अपने अंदरूनी मामलात करार देकर और उनका मुकाबला करने की बात करे तो भी कुछ सूरत हाल मुख्तलिफ हो जाती है। ऐसे मसाइल को हल करने के लिए आपके ख्याल में क्या हिकमत अमली दरकार है? कोई कमेंट करिएगा क्योंकि हमें आखिरी अपने सेगमेंट की तरफ जाना है।
बुनियादी तौर पर मजहबी बुनियादों पर जो रियासतें मुनाफत फैलाती हैं या मनफी सलूक करती हैं अपने ही शहरियों के साथ, भले से वो मुस्लिम ममालिक में सिखों, हिंदुओं और ईसाइयों या दूसरे मजाहब के लोगों से हो रहा हो या ऐसे ममालिक में जो जहाँ पर अक्सरियत बुद्धों, ईसाइयों या किसी और मजहब की और वहाँ मुसलमानों से हो रहा हो, मामला एक ही होता है
जी।
और वो ये होता है कि रियासतें किसी एक मजहब को दूसरे मजहब पर फौकियत देती हैं जो इंसानी हकूक के हवाले से और नए तमदनी दुनिया के हवाले से उसके मुनाफी है बुनियादी इंसानी हकूक के। इंसानों को कोई भी मजहब इख्तियार करने का और कोई भी मजहब प्रोफेस करने का, किसी मजहब को किसी वक्त भी छोड़ देने का इख्तियार होना चाहिए और होता है भी बैन अल-अक़वामी क़वानीन के मुताबिक। लेकिन हम देखते हैं कि बहुत सी रियासतें पाकिस्तान उनमें शामिल है, यहाँ पर मजहबी अकलियतों के खिलाफ जो है काफी जो है नफरत भी होती है और उनको अक्सर
इस वक्त तो हम जो रोहिंग्यास की बात कर रहे हैं खान साहब
सामना करना पड़ता है, जिस तरह म्यांमार में ऐसे हो रहा है, हिंदुस्तान में ऐसा होता है, हम हत्ता की बहुत ही तरक्की याफ्ता ममालिक जैसे यूनाइटेड स्टेट्स ऑफ अमेरिका है उसमें भी हम बाज़ औक़ात नस्ली बुनियादों पर और मजहबी बुनियादों पर जो है तफरीक देखते हैं सोसाइटल लेवल पर, बाज़ औक़ात वो स्टेट में भी नजर आती है, हत्ता के डोनाल्ड ट्रंप की कुछ स्टेटमेंट्स को
खान साहब हमारे पास हमें
जरूरत इस बात की है कि तमाम वो ममालिक और तमाम वो रियासतें जहाँ कसीर कौमी रियासतें हैं, जहाँ कसीर मजाहब लोग रहते हैं, वो रियासतें सेकुलर हो, अपने तमाम लोगों के साथ बराबरी का सलूक करें और मैकेनिज्म जो है उनकी अपनी अंदरूनी कोर्ट्स भी और साथ यूएन के हवाले से मॉनिटरिंग का एक निजाम कायम किया जा सकता है जो अगर सजाएं नहीं दे सकता तो कम अज कम चीजों को लाइमलाइट में ला सकता है, उन रियासतों से जवाब तलबी की जा सकती है, उनको कम अज कम मॉरल लेवल पर जो है उनको अकाउंटेबल
बनाया जा सकता है। आरिफ अंसार साहब बिल्कुल एक क्विक कमेंट किया जाएगा कि आलमी बरादरी इस मसले पर मुनासिब तौर पर तवज्जो क्यों नहीं दे सकी। फिर उसके बाद हमें अभी ज्वाइन किया है जनरल अफजल करीम ने भारत से, उनके साथ हम बात करते हैं और बैरिस्टर मलिक हमारे साथ होंगे, लेकिन आरिफ अंसार साहब इसका जवाब दे दीजिए बिल्कुल मुख्तसर सा फिर।
जी, इसमें जिसमें सरफराज साहब ने भी कहा और कमेंट की पोलिटिसाइजेशन हो जाती है और उसमें इस वजह से फिर डिले होता है, तो जाहिर बात है इसको उससे अलग रख के भी देखना चाहिए कि ये डिले ना, और खासतौर के मैं कहूँगा एक पॉइंट ये कि आजकल की जो कॉन्टेक्स्ट में कि जहाँ पे हम देख रहे हैं कि मुख्तलिफ जगहों पे मुसलमानों मुस्लिम रेफ्यूजीज का क्राइसिस जो बना हुआ है, शाम, फलस्तीन, अफगानिस्तान का, कश्मीर, सब भी आप कह लें, तो इस चीज का खास ख्याल रखना चाहिए कि अगर ये प्रोलॉन्ग होगा तो ये इसका फायदा एक्सट्रीमिस्ट को होगा। तो आजकल के दौर में मेरा ख्याल है कि इसकी अर्जेंसी और भी ज्यादा है कि इस तरह इसके मामलों को लटकने ना दिया जाए जिससे कि दवाम मिले ऐसे एलिमेंट्स को जिसका वो काउंटर करने की कोशिश पूरी दुनिया कर रही है।
बहुत बहुत शुक्रिया आरिफ अंसार हमारे साथ थे। आरिफ साहब आपने आज हमें बहुत वक्त दिया, बहुत बहुत शुक्रिया। अब हमारे साथ हैं भारत से मेजर जनरल रिटायर्ड अफजल करीम और एक बरतानिया से हमारे साथ हैं बैरिस्टर अमजद मलिक, उनसे हम बात करते हैं। वजीर आजम नरेंद्र मोदी ने मरकजी वजीर निर्मला सीतारमन को मुल्क का अगला वजीर दिफा मुकर्रर कर दिया है। वो वजीर दिफा बनने वाली दूसरी और इस ओहदे का आजादाना चार्ज लेने वाली पहली खातून है। इससे पहले जैसा कि हमने बताया था कि 1982 में میں یہ ہوا تھا کہ سابق وزیر اعظم اس وقت اندرا گاندھی تھی, ان کے پاس وزارت دفاع کا اضافی چارج بھی تھا. تو وزیر اعظم نے اتوار کے روز اپنی کابینہ کی توسیع کی اور سیدھا رمن سمیت کئی وزراء نے اپنے عہدے کا حلف اٹھایا. میرے جنرل افضل کریم صاحب کو ہم خوش آمدید کہتے ہیں پروگرام میں, بہت بہت شکریہ جنرل صاحب. یہ بتائیے گا کہ خاتون وزیر دفاع کتنی اہم پیش رفت ہے؟
دیکھیں, یہ بڑا ڈیپ سلیکشن کے بعد انہوں نے نرملا سیتارمن کو بنایا ہے اور بڑا ٹھیک بنایا ہے. اگر آپ ان کی پوری ہسٹری دیکھیں, جب انہوں نے جوائن کیا تھا یہ پالیٹکس دیکھیں, اور انہوں نے اس میں دیکھ رہے تھے کہ وہ بہت انالائز کر کے بہت سہولت سے بات کرتا ہے, سولوشن نکالتے ہیں پرابلمس کا, اور ان کا پرفارمنس اچھا رہا ہے. دوسری بات یہ ہے کہ وہ کافی پڑھی لکھی انسان ہیں, وہ جے این یو میں سب جگہ پڑھ چکی ہیں, وہ معاملات کو سمجھتے ہیں. میرے خیال میں یہ بہت درست سلیکشن کیا گیا ہے.
اچھا, تو اب ہم بات کرتے ہیں بیرسٹر ملک سے, پوچھتے ہیں بیرسٹر ملک, سیاسی مشاہدین کچھ حیرت زدہ بھی ہیں, اس کا حیرانی سے بھی دیکھ رہے ہیں, اور وہ کہتے ہیں کہ دفاع جیسی اہم وزارت کی ذمہ داری جو ہے وہ کہتے ہیں کہ ان کے پاس سیاست اور وزارت کا کوئی زیادہ تجربہ نہیں, کیونکہ وہ 2006 میں بھارتیہ جنتا پارٹی میں شامل ہوئی اور 2014 میں مرکز میں بھارتیہ جنتا پارٹی کی حکومت بننے کے بعد پہلی بار وزیر مقرر کی گئیں. تو کیا اس طرح سے, لیکن جیسا کہ جنرل صاحب نے کہا ہے کہ وہ معاملہ فاہم ہے اور کافی بہتر تعلیم یافتہ خاتون ہیں, تو اس ساری صورتحال کے دوران میں کو دیکھتے ہوئے, اس سارے تناظر میں آپ اس صورتحال کا تجزیہ کس طرح سے کریں گے؟
میں سمجھتا ہوں بڑی سمبولک ہے نرملا سیتارمن کی ڈیفنس منسٹر بننا. اندرا گاندھی صاحبہ اس سے پہلے دو دفعہ ڈیفنس منسٹر رہ چکی ہیں, 21 دسمبر 1977 میں اور پھر 80 سے 82 تک. تو یہ اس کے بعد اتنی دیر بعد کسی بھی ایسی خاتون کا ایسی بڑی پوزیشن پہ آنا, سمبولک مودی صاحب نے جیسچر دیا ہے پوری دنیا کو, ایک بڑی جمہوریت ہونے کے ناطے انڈیا کو. آپ نے دیکھا ہی ہے کہ پچھلے دو ڈیکیڈ میں کافی ایک اسٹرانگ سٹینس رہا ہے, اور اس کے بعد خواتین کے حوالے سے بہت زیادہ ہیڈ لائن ہٹ کی ہیں انڈیا میں. تو یہ ایک سمبولک جیسچر ہے تو شو کے عورتوں کی رسپیکٹ ہے انڈیا میں, کیبنٹ میں رسپیکٹ ہے, حکومت میں رسپیکٹ ہے. تو یہ ایک اچھا انہوں نے جیسچر فلوٹ کیا ہے. اکراس دی بارڈر بھی آپ نے دیکھا ہے پچھلے 10 سالوں میں کافی پیش رفت عورتوں کے حوالے سے ہوئی ہے, ڈیفینس سیکرٹری, اب فورن سیکرٹری فیمیل ہے. تو یہ میرا خیال میں ٹرینڈ چینج ہونے کی نشانی ہے, اور دونوں طرف میں یہ عورتوں کو یہ وہ کیا جا رہا ہے کہ عورتوں کی اب جو زمانہ چل رہا ہے خواتین کو ساتھ لے کے چلنا بہت ضروری ہے, اور ان کی سکلز اور ان کی تجربے کو سراہا جا رہا ہے. سمبولکلی یہ بہت بڑا جیسچر.
اچھا جنرل صاحب, بعض سیاسی جو تجزیہ کار ہیں وہ کہتے ہیں کہ تامل ناڈو میں آئندہ اسمبلی الیکشن ہو رہا ہے, اس وجہ سے انہیں یہ ذمہ داری سونپی گئی ہے کیونکہ ان کا تعلق وہاں سے ہے, اور بھارتیہ جنتا پارٹی انہیں ریاست میں پارٹی کا چہرہ بنانے کی کوشش بھی کرتی رہی ہے. آپ کے خیال میں وزارت دفاع جیسی اہم وزارت کا منصب سونپنے سے بھارتیہ جنتا پارٹی کیا وہاں پر اپنے سیاسی مقاصد حاصل کر سکتی ہے؟
جی, اس میں جب وہ سلیکشن کرتے ہیں تو سب چیزیں شامل ہوتی ہیں
جی.
اس میں پولیٹیکل اینگل بھی ہے اور کیپیبلٹی بھی ہے اور عورتوں کا حصہ ہے, تو یہ تمام چیزیں شامل کرتے ہوئے اس میں یہ بھی چیز شامل ہے. لیکن اس کا کوئی فائدہ ان کو ملتا ہے کہ نہیں, یہ بھی کلیئر نہیں ہے, کیونکہ وہ وہاں پر ایک جونیئر پولیٹیشین مانی جاتی ہیں
جی,
اور وہاں پر ان کا اتنا وہ نہیں ہے دبا دباؤ کہ وہ پورے لوگوں کو انفلوئنس کر دیں گے.
اچھا بیرسٹر ملک, عام طور پر خواتین رہنماؤں کے بارے میں یہ تاثر پایا جاتا ہے کہ وہ اپنے ہم منصب جو مرد رہنما ہیں ان کے مقابلے میں صورتحال کا جائزہ کچھ مختلف انداز میں لیتی ہیں. آپ کے خیال میں بھارتی وزارت دفاع کی رہنمائی کرنے والی خاتون رہنما سے ہم توقع کر سکتے ہیں کہ وہ اب کچھ مختلف موقف اپنائیں گی ہمسایہ ملکوں کے حوالے سے یا دفاعی نقطۂ نظر سے؟
نہیں, میرے خیال میں دفاع کی پالیسی زیادہ تر تو ملٹری لیڈ ہے دونوں ممالک, اور دونوں طرف اگر دیکھیں ایون چائنا کو بھی انکلوڈ کر لیں
جی,
تو زیادہ تر ملٹری لیڈ پالیسی ہے دونوں طرف جمہوریت ہونے کے باوجود. لیکن ایک جونیئر خاتون کو بڑی پوزیشن میں لانے کا مطلب یہ ہے کہ مودی صاحب ये भी चाहेंगे कि ये जो मैन्युफैक्चरिंग की इंडस्ट्री में वो मेक इन इंडिया पॉलिसी लेके चल रहे हैं, हथियार लोकल बनाए जाएं, और ये उनका एम्बिशियस प्लान है कि इंक्रीज करें वो डिफेंस मैन्युफैक्चरिंग। तो उसमें उनके हाथ का जूनियर मिनिस्टर बहुत आला पोजीशन पे, तो ये प्राइम मिनिस्टर को और हुकूमत को ज्यादा सपोर्ट करेगा, क्योंकि जो आपके जूनियर मिनिस्टर इस तरह की बड़ी पोस्ट पे जब आते हैं तो ज्यादातर शुरू के अदवार में वो गवर्नमेंट की पॉलिसी को ज्यादातर तो करते हैं, प्राइम मिनिस्टर को ज्यादा कुमक मिलेगी उससे, और वो जो पॉलिसी फ्लोट करना चाहेंगे उसमें उनको डिफेंस मिनिस्टर की तरफ से इतनी ज्यादा मजामत नहीं होगी, जो कि अगर इस जगह पे बहुत ही सीनियर आदमी अगर को बैठा हो तो वो उसकी अपनी जात और पर्सनैलिटी बहुत ज्यादा रिफ्लेक्ट होती है इस तरह की बहुत बड़ी पोजिशन पे। तो यहाँ पे एक ऐसा मिनिस्टर लाना जो उनके हाथ का हो, अभी इतना अरसा पार्टी में ना, और 6 साल सब का छोटा अरसा है, फिर उनको ये फायदा होगा कि उन्होंने इस रोल मॉडल कैपेसिटी में उनको लाया गया है, तो ज्यादातर वो पब्लिक को अपीज करेंगी और जो टेक्निकल मामला है उसमें गवर्नमेंट की तो करेंगी लाइन, जो मोदी सरकार को मेरे ख्याल में इन रिटर्न फायदा देगी।
अच्छा, आप बैरिस्टर साहब एक कुछ देर के लिए रुकिएगा, हो सकता है एक आखिरी सवाल भी मैं जनरल पुतिन के सदर पुतिन के बारे में आपसे कर लूँ, जो जनरल असेंबली में शामिल नहीं हो रहे। जनरल साहब, आपसे मेरा आखिरी सवाल ये है कि इंदिरा गांधी साबिक वजीर आजम रहीं, इजाफी कलम दाने वजारत दिफा का भी उन्होंने संभाला, तो क्या आपको याद है कि उस वक्त किसी तरह के मुरवजा और रिवायती अंदाज फिक्र में कोई तब्दीली हुई थी, या जैसा कि बैरिस्टर मलिक ने कहा कि चूंकि इसमें कोई ज्यादा नुकता नजर में तब्दीली नहीं होती, जब दिफा की बात होती है तो एक मखसूस पॉलिसी होती है जिसको देखना होता है, और एक बहुत ज्यादा जिसे कहना चाहिए मजबूत शख्सियत न लाने का मकसद यह है कि अपनी उस पॉलिसी को बगैर किसी भी एतराजात के चलाया जा सके, इसको किस तरह से आप देखेंगे?
देखिए, इंदिरा गांधी का जमाना दूसरा था और उनकी पॉलिटिक्स और हैसियत दूसरी थी
जी,
उससे आप कंपेयर नहीं कर सकते, लेकिन आजकल के जमाने को अगर आप देखें तो उनको इस पोस्ट पे एलिवेट किया गया है उनकी टैलेंट के हिसाब से और उनके काम के हिसाब से। ये मैं मानने को तैयार नहीं हूँ कि एक मोदी साहब को ये डर है कि अगर ज्यादा सीनियर ले आएंगे।
अच्छा।
मोदी साहब के सामने कोई अभी ऐसा आदमी नहीं है जो उनके क्वेश्चन कर सके, ना करने का कोई सवाल है। लेकिन निर्मला सीतारमण का ये देखा गया है कि वो एनालाइज करती है प्रॉब्लम को अच्छी तरह से और गौर करने के बाद डिसीजन लेती हैं, तो मेरे ख्याल में ये काम आएगा।
अच्छा, बहुत बहुत शुक्रिया। बस बैरिस्टर मलिक से आखिरी हम अब सवाल करते हैं। बैरिस्टर मलिक, रूस के खबर रसा इदारे ने सदर के तर्जुमान के हवाले से कहा है, रूसी सदर के, कि सर व्लादिमीर पुतिन इस माह न्यूयॉर्क में जो अकवाम मुत्तहिदा की जनरल असेंबली का इजलास है उसमें शिरकत नहीं करेंगे। ये खबर कितनी अहम है इस सारे तनाजुर में कि जो अमरीका और रूस के दरमियान कुछ कशीदगी चल रही है, खिंचाव नजर आ रहा है?
मेरे ख्याल में उनको उनका अटेंड ना करना यूएन के अपने जो उनकी सलाहियत और उनका जो रोल है उसके ऊपर नजर उठाता है और क्वेश्चन उठाता है। यूएन के फोरम को मेरे ख्याल में अच्छे तरीके से इस्तेमाल करना चाहिए, बाहमी मामला सलामती काउंसिल के जो मामला हैं उसमें बड़े जो 5 वीटो जिनके पास अख्तियार है उन ममालिक का होना और इन अजलास का जनरल असम्बली का अटेंड करना बहुत जरूरी है। तो ये तो आपस में मामला ममालिक को चाहिए कि इस फोरम को डिफंक्ट ना होने दें और बड़े लीडरान को जो है उसकी अलामती हैसियत के तौर पे ही सही उनको जरूर इनवाइट करें और इंश्योर करें कि वो वहां पे आए। अब मामला रशिया और यूक्रेन के ऊपर और अमेरिका का अलहदा नहीं है, अब तो कोरिया वाला मामला भी सर उठा रहा है, जिसके नतीजे में मेरे ख्याल में रशिया के सदर का वहां होना और भी जरूरी था, क्योंकि ऐसे वक्त में जबकि एक और नई मुसीबत इस खत्ते में सर उठा रही है तो ऐसे में वहां पे गौर गौज होना, वहां पे साइड लाइन के ऊपर मीटिंग होना, वहां पे इंडिया मिलना, अपना मौकफ देना, मुल्क की सलामती और खत्ते की सलामती और दुनिया की सलामती के लिए गुजारिशात पेश करना बहुत जरूरी था रशियन प्रेजिडेंट भी वहां होते। तो मेरे ख्याल में ये अलामती तौर पर कोशिश अभी भी करनी चाहिए कि वो वहाँ पे अटेंड करें।
بہت بہت شکریہ. بیرسٹر امجد ملک ہمارے ساتھ تھے, اور اس کے ساتھ ساتھ میجر جنرل افضل کریم بھارت سے ہمارے ساتھ تھے. پاکستان سے ہمارا ساتھ دیا لیفٹیننٹ جنرل ریٹائرڈ طلعت مسعود نے, ڈاکٹر سمر مبارک منت, یہاں امریکہ سے عارف انصار, اور پاکستان ہی سے ڈاکٹر سرفراز خان ہمارے ساتھ تھے. تو اس کے ساتھ ہی آج کا پروگرام ختم کرنے کی اب بہجت کو اجازت دیجیے. میرے ساتھ پروڈیوسر گلرخ تھیں اور ہمارے ساتھ انجینئر تھے نک ایوانوف. بہجت اجازت چاہتی ہے, آپ سے ہماری ملاقات پھر ہوگی انہی پروگراموں میں. ہمارے ان پروگراموں کو سنتے رہیے اور ہم سے رابطے میں رہیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. Thank you.